सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाईबस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
नमस्कार, रेडियो बालसिकाई कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको यो 15 अङ्कमा यहाँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेसागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो।
यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन, रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबीपपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकहरूको लागि रोचक कुराकानी तथा आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ, साथै अभिभावकहरूको लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ। आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
शिक्षक साथीहरू, अबको खण्डमा हामी सामाजिक विषयमा एउटा रमाइलो खेल खेल्छौँ। खेलको नाम हो मलाई तीनवटा चीज दिनुहोस्।
यस खेल कसरी खेल्ने हो भन्ने बारेमा सुरुमा एउटा उदाहरण सुनौ। जस्तै मैले मलाई तीनवटा नेपालका हिमालहरूको नाम दिनुहोस् भन्दा तपाईँहरूले नेपालका जुन भए पनि तीनवटा हिमालहरू जस्तै सगरमाथा हिमाल, कञ्चनजङ्घा हिमाल, मनासलु हिमाल भनी नाम भन्नु पर्दछ वा आफ्नो कापीमा लेख्नु पर्दछ। बुझ्नुभयो होला होइन त?
लौ अब खेल सुरु गरौँ। मलाई तीनवटा नेपाली चाडपर्वहरूको नाम दिनुहोस्।
मलाई तीनवटा नेपालको प्रदेश नम्बर एकमा पर्ने जिल्लाहरूको नाम दिनुहोस्।
मलाई तीनवटा नेपालका नदीहरूको नाम दिनुहोस्।
मलाई तीनजना नेपालका प्रख्यात व्यक्तिहरूको नाम दिनुहोस्।
मलाई तीनवटा नेपालका राष्ट्रिय निकुञ्जहरूको नाम दिनुहोस्।
मलाई नेपालका तीनवटा प्रख्यात तालहरूको नाम दिनुहोस्।
तपाईँहरूलाई यो खेल पक्कै पनि रमाइलो लाग्यो होला। यसरी नै तपाईँहरूले आफ्ना विद्यार्थीहरूलाई विभिन्न विषयमा यस्तो खेल खेलाउन सक्नुहुन्छ।
यसबाट उनीहरूमा विभिन्न कुराको जानकारी हुने र खेल खेल्नको लागि अध्ययन अनुसन्धान गर्ने बानीको विकास हुन्छ। साथै विद्यार्थीहरूबाट आएको भिन्न भिन्न उत्तरबाट सूचना सङ्कलन हुने र समयको पनि बचत हुने हुन्छ। शिक्षक साथीहरू, शिक्षा दर्शन अन्तर्गत आज हामी विद्यार्थीहरूमा हुने बहुआयामिक प्रतिभा मल्टिपल इन्टेलिजेन्सहरूको बारेमा कुराकानी गर्नेछौँ।
तपाईँहरूलाई कस्तो विद्यार्थी राम्रो, तीक्ष्ण वा चतुर विद्यार्थी हो भन्ने लाग्दछ? प्रायःजसो हामी कक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थी या भनौँ हामीले भनेको कुराहरू मजाले सुन्ने, टिप्ने, हाम्रो प्रश्नको उत्तर तुरुन्त दिन सक्ने विद्यार्थीलाई हामी राम्रो, तीक्ष्ण वा चतुर विद्यार्थी भन्ने गर्छौँ।
तर साँच्चै यस्तो विद्यार्थीलाई मात्रै राम्रो भनिन्छ त? हरेक विद्यार्थीहरूमा केही न केही प्रतिभा भएको हुन्छ। हावार्ड गार्डेनर एक अमेरिकी मनोवैज्ञानिक हुनुहुन्छ, उहाँले बहुआयामिक प्रतिभाको सिद्धान्तलाई अगाडि ल्याउनु भएको छ। यस बहुआयामिक प्रतिभा भनेको के हो र यी प्रतिभाहरूलाई कक्षा कोठा शिक्षणबाट कसरी विकास गराउन सकिन्छ भन्ने कुरालाई विस्तृत रूपमा रातोबङ्गला स्कुलको निर्देशक र रातोबङ्गला फाउन्डेसनका अध्यक्ष डाक्टर शान्ता दीक्षितबाट सुनौ।
मल्टिपल इन्टेलिजेन्स अथवा बहुआयामिक प्रतिभाको बारे हार्वर्ड गार्डनरले 1980 दशकमा काम गरे र के देखाए भने मानव जातिमा धेरै थरीका प्रतिभाहरू हुन्छन्। यी प्रतिभाहरूको मिश्रण सबैमा हुन्छ र राम्रो वातावरण पायो भने सबैको प्रतिभाहरूको विकास हुन्छ। उनले 8 थरीका प्रतिभाहरूको बयान गरे।
पहिलो प्रतिभा मौखिक भाषिक प्रतिभा। यो प्रतिभा शब्द र भाषा, लेखाइ र बोलाइसँग सम्बन्धित छ। दोस्रो प्रतिभा तार्किक गणितीय प्रतिभा। यो प्रतिभालाई वैज्ञानिक सोचाइको रूपमा लिन सकिन्छ र यी बालबालिकाहरूमा गणित रमाएर सिक्ने क्षमता हुन्छ। तेस्रो प्रतिभा स्थानगत प्रतिभा। यो प्रतिभा भएको मानिसहरूमा कुनै पनि वस्तुलाई गहिरेर हेर्ने सक्ने र आफ्नो मनभित्र ती वस्तुको स्वरूप वा चित्रलाई राख्ने क्षमता हुन्छ। चौथो प्रतिभा साङ्गीतिक प्रतिभा। स्वर र उतार चढावको शैली बुझ्ने र वातावरणीय ध्वनिलाई चिन्ने र सुर र ताल चिन्ने र रमाउने। पाँचौँ प्रतिभा शारीरिक सञ्चालन प्रतिभा। यो प्रतिभा शारीरिक सञ्चालन र शरीरप्रतिको ज्ञानसित सम्बन्धित छ। यी विद्यार्थीहरूले आफ्नो शरीरलाई एकदम राम्रोसँग चलाउन सक्छन्। छैटौँ प्रतिभा अन्तर्वैयक्तिक प्रतिभा। यो प्रतिभा भएकाहरूमा व्यक्ति व्यक्ति बीचको सम्बन्ध र सञ्चार राम्रो हुन्छ। यिनीहरूलाई धेरै साथीहरू चाहिन्छ। सातौँ प्रतिभा अन्तरात्मीय प्रतिभा। मानिसको आन्तरिक मन, आत्मचिन्तन र उच्च चिन्तन राख्नेहरूको यो प्रतिभा छ भनिन्छ। उनीहरू एक्लै रमाउँछन्। आठौँ प्रतिभा प्रकृतिलाई बुझ्ने प्रतिभा। बोट बिरुवा, खनिज पदार्थ, जीव जन्तु, चट्टान, घाँस र सबै किसिमका जीवित प्राणीलाई चिन्ने र वर्गीकरण गर्ने क्षमता। यस्ता व्यक्तिले वातावरणको धेरै माया गर्छन्। यी प्रतिभाहरूलाई मध्यनजर राखेर शिक्षकहरूले पढाउन थालेपछि पश्चिमा मुलुकमा धेरै धेरै विद्यार्थीलाई आफ्नो क्षमता पुरा गर्ने मौका भयो। त्योभन्दा पहिले अधिकांश शिक्षकहरूले दुईटा प्रतिभाहरूमा मात्र ख्याल राख्ने गर्थे। ती थिए मौखिक भाषिक प्रतिभा र तार्किक गणितीय प्रतिभा। किताब पढ्ने लेख्ने काम गर्ने र वैज्ञानिक सोच र गणितीय काम गर्ने। यी दुई प्रतिभामा धेरै दखल नभएका विद्यार्थीहरू ओझेलमा पढ्थे र आफूले केही गर्न नसक्ने भन्ठान्थे। यो कुरा विद्यार्थीको लागि मात्र होइन कि समाजको लागि पनि हानिकारक थियो। समाजले थरी थरीका कलाकार, सङ्गीतकार, गायक, मूर्तिकार, चित्रकार, शिल्पकार, खेलाडी, नाच्ने मान्छे, परामर्शदाता, मानसिक उपचार गर्ने व्यक्ति, मनोवैज्ञानिक, कृषक, जनावर पाल्ने मान्छे सबैलाई गुमाउँथे। यी कामहरू भए पनि एकदम निम्न स्तरमा सञ्चालन हुन्थे र यस्ता सिप सिक्नको लागि विद्यालय र कक्षा बाहिर नै अभिभावकले आफ्नो केटाकेटीलाई पुर्याउनु पर्थ्यो। पश्चिमा मुलुकले बुझ्यो कि कुनै पनि समाजको विकासको लागि समाजले आफ्नो भिन्न भिन्न प्रतिभा भएका सदस्यको प्रतिभा प्रस्फुटन हुने वातावरण दिनुपर्छ र यसको लागि विद्यालय र कक्षा कोठा नै सबैभन्दा प्रभावकारी देखे। यसपछि पश्चिमा मुलुकले अधिकांश कक्षामा बहुआयामिक प्रतिभालाई प्रोत्साहन दिने रमाइलो वातावरण बनाउन थाले। यसको लागि सरकारले नै सहयोग गर्न थाल्यो। स्थानगत प्रतिभाको विकासको लागि बालबालिकाले कक्षामा पजल खेल्ने, ग्राफ र नक्सा बनाएर सिक्ने, चित्र कोर्ने, बुट्टा बनाउने र केही कुराहरूलाई निर्माण गरेर सिक्ने मौका पाउन थाले। अनि साङ्गीतिक प्रतिभाको विकास हुने अवसर पनि कक्षा कोठामा आयो। वाद्य वादन, टेप रेकर्डर, गीत सङ्गीतका सङ्ग्रहले कक्षा रमाइलो हुन थाल्यो। शारीरिक सञ्चालन प्रतिभाको लागि स्कुलमा नाच, खेलकुद र भ्रमण जस्ता कुराहरूले तालिकामा ठाउँ पाउन थाले र निर्माण औजारले पनि महत्त्व पायो। अन्तर्वैयक्तिक प्रतिभाको लागि बोर्डमा खेल्ने खेल जस्तै क्यारम, चेस, लुडो, नाटक गर्दा चाहिने
सामानहरू र धेरै साथीहरूसँग मिलेर खेल्ने विद्यार्थीलाई टेवा पुग्ने सामानहरू पनि आउन थाले। अन्तर आत्मिक प्रतिभाको लागि दैनिकी, स्वयं परीक्षण गर्ने सामग्री, प्रोजेक्टका लागि सामग्री र एक्लै काम गर्न रुचाउने विद्यार्थीलाई टेवा पुग्ने सामानहरू पनि कक्षामा आउन थाल्यो। प्रकृतिलाई बुझ्ने प्रतिभाको लागि घरमा पालिएका घर पालुवा जनावरहरूको बारे छलफल हुन थाल्यो र कक्षामा र विद्यालयमा नै यस्ता जनावरहरू राखिन थाल्यो। बगैँचा बनाउने, कक्षाभित्र फुलको बिरुवा राख्ने र खेती गर्ने जस्ता कामहरू पनि विद्यार्थीले गर्न थाले। अब विद्यालयका कक्षामै विद्यार्थीहरूले बहुआयामिक प्रतिभाको विकास गर्ने मौका पाउन थाले। पहिलेदेखि नै विकसित यी मुलुकहरू अब झन सक्षम नागरिक पैदा गर्न थाले। तपाईँहरूले पनि याद गर्नुभएको होला, विद्यार्थीहरू थरी थरीका हुन्छन्। कसैलाई अरूको अगाडि बोल्न एकदम गाह्रो हुन्छ भने अरूलाई केही अप्ठ्यारो हुँदैन। कसैलाई जतिखेर पनि गुनगुनाइरहनुपर्छ भने अरूलाई घर पालुवा जनावरको माया गर्न मनपर्छ। कसैलाई बाहिर गएर खेल्न मनपर्छ भने अरू एउटा कुनामा बसेर थरी थरीका किताबहरू पढ्न मन पराउँछन्। कसैलाई नाच सिक्न एकदम सजिलो हुन्छ भने अरूले चित्रकलामा रुचि देखाउँछन्। यदि उनीहरूलाई प्रोत्साहन हुने कुराहरू कक्षा कोठामा पाए भने उनीहरूको विद्यार्थी जीवन रमाइलो त हुन्थ्यो नै र आफ्नो क्षमता र रुचि अनुसारको दरिलो सिप विकास गर्थे। यदि मनपर्ने विषयमा राम्ररी सिक्न पाए भने अरू विषयमा पनि राम्रो कोसिस गर्न थाल्थे। हाम्रो देशमा पनि सबै बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने हो भने हावर्ड गार्डनरको बहुआयामिक प्रतिभाको बारे बुझेर कच्चा कोठामा प्रयोगमा ल्याउनुपर्छ। यसो गरे सबै बालबालिकाहरू समेटिन्थे र कसैले पनि म असक्षम छु, मेरो केही प्रतिभा छैन भन्नु पर्दैन थियो। सबैले थरी थरीका सिप सिकेर सक्षम भएर आफ्नो सिप अनुसारको काम गर्ने मौका पाउँथे र आनन्दमय जीवन यापन गर्ने मौका पाउँथे। यो बालबालिकाको हकभित्र पर्छ र शिक्षक, शिक्षिका र अभिभावकको दायित्व पनि हो। आजलाई यति, धन्यवाद र नमस्कार।
शिक्षक साथीहरू, तपाईँहरूले थाहा पाउनुभयो होला हावर्ड गार्डनरको बहुआयामिक प्रतिभाहरू के हो भनेर। विद्यार्थीहरूमा केही न केही प्रतिभा रहेको हुन्छ। यो प्रतिभाहरूमध्ये कसैमा एक प्रतिभा त कसैमा एकभन्दा बढी प्रतिभाहरू रहेको हुन्छ। विभिन्न प्रतिभा भएका विद्यार्थीहरूको सिक्ने तरिका पनि छुट्टा छुट्टै हुन्छ।
डाक्टर दीक्षितले भन्नुभए जस्तै थरी थरीको तरिकाले सिकायौँ भने खास प्रतिभामा दखल हुने विद्यार्थीले मात्रै नभई सबै विद्यार्थीले रमाइलोसँग सिक्छन् र थरी थरी प्रतिभाहरूको विकास हुने मौका पनि मिल्छ।
हामी शिक्षकले कुन विद्यार्थीमा कस्तो खालको प्रतिभा छ भनी चिन्न वा बुझ्न एकदमै जरुरी छ। शिक्षकले विद्यार्थीहरूको बहुप्रतिभालाई बुझेर सबै खालको सामग्रीहरू प्रयोगमा ल्याई शिक्षण गर्नुपर्दछ, जसले गर्दा सबै प्रतिभाका विद्यार्थीहरूको आवश्यकता पूरा हुन्छ। यसो हुँदा सबै विद्यार्थीलाई लाभदायक हुन्छ। कल्पना गर्नुहोस् कि शारीरिक चालका प्रतिभालाई नाचमा मात्र प्राथमिकता दियो र साङ्गीतिक प्रतिभाका लागि सङ्गीतमा मात्र प्राथमिकता दियो भने उनीहरूले अरू प्रतिभा विकास गर्ने मौका प्राप्त गर्दैनन्। सबै बालबालिकामा सबै खालको प्रतिभा हुन सक्छ। यसको लागि उनीहरूलाई यी प्रतिभाहरू विकास गर्न सक्ने वातावरण र मौका दिनुपर्छ।
शिक्षकले विद्यार्थीहरूमा हुने बहुआयामिक प्रतिभालाई बुझ्न सक्दा विद्यार्थीले आफ्नो मनपर्ने विषयमा राम्रो दखल हुने र अरू विषयलाई रुचिपूर्वक पढ्ने हुन्छ। यसले उनीहरूको प्रतिभालाई बढावा दिनुको साथै अरू प्रतिभाहरू विकास गर्नमा पनि मद्दत पुर्याउँछ।
डाक्टर दीक्षितले भन्नुभए जस्तै पश्चिमा मुलुकले जस्तै हामीले पनि विद्यार्थीहरूको प्रतिभालाई स्वीकार गरेर उनीहरूलाई प्रोत्साहन दिई कक्षा शिक्षणबाट नै सुरुवात गर्न जरुरी छ। यसले कक्षाको वातावरण रमाइलो बनाउनका साथै विद्यार्थीको प्रतिभा विकासमा पनि टेवा पुग्छ।
शिक्षक साथीहरू, तपाईँहरूले पनि आफ्नो विद्यार्थीहरूका थरी थरीका प्रतिभाहरू विकास गर्न गराउन पाठ योजना बनाउनुहोस् र सोही अनुसार आफ्नो शिक्षण क्रियाकलाप गर्नुहोला।
असल अभिभावकत्व अन्तर्गत आज हामी हाम्रो सोच्ने शैलीको बारेमा कुराकानी गर्नेछौँ। अभिभावक जीवहरू, सही अभिभावकत्व निर्वाह गर्न साँच्चै गाह्रो मात्र नभएर एक चुनौतीपूर्ण काम हो।
अनुसन्धानले पनि के देखाउँछ भने आमाबुबाले बालबालिकाको मानसिकतामा शक्तिशाली प्रभाव पार्न सक्दछन्। हाम्रो सोच्ने शैली वा मानसिकताले पनि बालबालिकाहरूको सोचाइ र व्यवहार निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर पारिरहेको हुन्छ। हामीले प्रयोग गर्ने भाषा, प्रशंसा गर्ने तरिका, हाउभाव र व्यवहारले उनीहरूको मानसिकतामा गहिरो प्रभाव पार्न सक्दछ।
प्रोफेसर डाक्टर क्यारल ड्वेक भन्नुहुन्छ, यदि आमाबुवाले आफ्ना बच्चाहरूलाई उपहार दिन चाहन्छन् भने आफ्ना बच्चाहरूलाई चुनौतीहरूको सामना गरी अघि सर्न, आफ्ना गल्तीहरूप्रति ध्यानाकर्षित हुँदै मेहनतको आनन्द लिँदै सिक्ने तरिका सिकाउनु नै बच्चाहरूलाई सबैभन्दा राम्रो उपहार दिनु हो।
उहाँका अनुसार मानवमा विशेष गरी दुई प्रकारको मानसिकता या भनौँ सोच्ने शैली हुन्छ, एउटा स्थिर मानसिकता फिक्स्ड माइन्डसेट र अर्को विकास मानसिकता या सोच्ने शैली ग्रोथ माइन्डसेट।
स्थिर मानसिकता फिक्स्ड माइन्डसेट भएको अभिभावकले कुनै नयाँ काम गर्न डराउने, परिवर्तन नचाहने, कुनै पनि कुरालाई समस्याको रूपमा लिने, सफल हुन धेरै कुराहरू चाहिने मान्यता राख्छन्। उनीहरूले कुनै पनि कुराको दुईटा स्थिति हुन्छन्, कि राम्रो कि नराम्रो, सफल असफल, स्वीकार्य र अस्वीकार्य भनी सोच्छन्। उनीहरू प्रक्रियाभन्दा परिणाममा जोड दिने, आफ्नो बालबालिकासँग कुरा गर्दा नकारात्मक शब्दहरू प्रयोग गरी दबाव दिने हुन्छन्। आफ्ना बालबालिकाहरूलाई अरूसँग तुलना गर्ने, कुराकानी गर्दा नकारात्मक प्रतिक्रिया गर्ने, गाली गर्ने, गल्तीलाई ठूलो रूपमा लिने हुन्छन्। उनीहरू कुनै कुरालाई माफी दिन गाह्रो मान्ने र बालबालिकालाई पनि त्यस्तै मानसिकता बनाउँछन्।
विकास मानसिकता भएको अभिभावकले भने आफ्नो खुबी र असक्षमतालाई राम्रोसँग बुझेका हुन्छन्। कुनै नयाँ काम गर्न सधैँ तयार हुने, परिवर्तन चाहने, कुनै पनि समस्यालाई चुनौतीको रूपमा लिने हुन्छन्। सफलता प्राप्त गर्नको लागि प्रयास र मेहनत गर्नुपर्छ। गल्ती भनेको सिकाएको एउटा भाग हो, यसलाई सुधार्न सकिन्छ। सफलता आफ्नो कर्ममा भर पर्दछ भन्ने विश्वास लिएका हुन्छन्। उनीहरू परिणाममा भन्दा प्रक्रियालाई जोड दिन्छन्। उनीहरू आफ्नो बालबालिकाहरूसँग कुरा गर्दा तिमी गर्न सक्छौ जस्ता रचनात्मक र सकारात्मक प्रतिक्रिया दिने, सकारात्मक शब्दहरू प्रयोग गर्ने, सकारात्मक सुझाव दिने, उनीहरूको गल्तीलाई स्वीकारेर त्यसबाट सिक्न सक्ने कुराहरू बुझाउने, उनीहरूको काममा प्रशंसा गर्ने आदि हुन्छन्। उनीहरू पनि संवेदनशील हुन्छन्, तर कसैलाई वा कुनै कुरालाई सजिलै माफी दिने हुन्छन् र आफ्ना बालबालिकाहरूलाई पनि यही कुरा सिकाएका हुन्छन्।
बालबालिकासँग रचनात्मक तरिकाले कुरा गर्नु, प्रशंसा गर्नु एक महत्त्वपूर्ण तरिका हो। हामीले कसरी प्रशंसा गरिरहेका हुन्छौँ त्यसले उनीहरूको मानसिकता निर्माण गरिरहेको हुन्छ।
प्रशंसा र मानसिकता अथवा सोच विकास शैलीको अनुसन्धानले के देखाउँछ भने, जब हामी बालबालिकाहरूको तीक्ष्णता या खुबीको प्रशंसा गर्दछौँ, यसले एकहोरो तथा स्थिर मानसिकता सोच शैली अर्थात् फिक्स्ड माइन्डसेटलाई बढावा दिन्छ। यसबाट उनीहरूले के बुझ्दछन् भने, उनीहरूका उपलब्धिहरू आफ्नो तीक्ष्ण खुबीका कारण हुन् जुन जन्मजात नै हासिल हुन्छन्।
यसको विपरीत निर्धारित कामको लागि बालबालिकाहरूले गरेको मेहनत, अपनाएको नीति, लिएको चुनौती, कार्यशैली, योजना, लक्ष्य र प्रयासको लागि पाएको प्रशंसाले उनीहरूको विकास मानसिकता सोचको शैली ग्रोथ माइन्डसेटलाई बढावा दिन्छ। यसबाट उनीहरूले के बुझ्दछन् भने, उनीहरूका उपलब्धिहरू आफ्नो मेहनत र प्रयासले नै हासिल भएको हो।
यसैले बालबालिकाहरूलाई प्रशंसा र प्रेरित गर्न कसरी कुराहरू भन्नुपर्छ र कसरी भन्नुहुन्न भन्ने बारेमा निम्न उदाहरणहरूबाट सिक्न सकिन्छ। जस्तै,
तिमी धेरै चलाक छौ र त्यसैले यो काम तिमीले गर्न सक्यौ।
यसले तिनीहरूलाई आफ्नो निश्चित खुबीलाई मात्रै सोच्न लगाउँछ।
यसको सट्टामा
राम्रो छ, यसमा तिम्रो मेहनत र प्रयास गरेको देख्न सकिन्छ।
यसले तपाईँका बच्चाहरूलाई तिनीहरूको प्रयासको महत्त्व बुझ्न मद्दत गर्दछ।
भइगयो, नगर, तिमीले यो काम गर्न सक्दैनौ, हुन सक्छ यो कामको लागि तिमी सही छैनौ कि।
यसले तपाईँका बच्चाहरूले आफूमा सुधार गर्ने क्षमता नभएको बुझ्छन्।
यसको सट्टामा
यस्तो लाग्छ कि अब तिमीले नयाँ रणनीति, तरिका वा प्रयास गर्ने समय भएको छ।
यसले तपाईँका बच्चाहरूले विभिन्न उपायहरू लगाएर परिणामहरू नियन्त्रण गर्न सिक्दछन्।
यो ठिक छ, तिमीले यति छिटो समयमा सजिलैसँग धेरै राम्रो काम गर्यौ।
धेर प्रयास बिना पुरा गरेको कार्यको प्रशंसाले प्रयास नगर्ने प्रवृत्तिको विकास तथा स्थिर मानसिकता सोचलाई प्रोत्साहित गर्दछ।
यसको सट्टामा
यो तिम्रो लागि धेरै सजिलो थियो। तिमीले चुनौतीपूर्ण गर्यौ भने तिम्रो दिमाग अझ बढ्छ।
यसले बच्चाहरूलाई सिकाउँछ कि सिकाइ चुनौतीपूर्ण हुनुपर्दछ र यदि कार्यहरू सजिलो छ भने तिम्रो दिमाग बढ्दैन।
स्थिर मानसिकता अथवा फिक्स्ड माइन्डसेटबाट विकास मानसिकता ग्रोथ माइन्डसेट विकास गर्न सकिन्छ र गर्न जरुरी पनि छ। यसले बालबालिकाहरूलाई सकारात्मक सोचाइ राख्न, लक्ष्य प्राप्तिका लागि कुनै पनि कुरालाई समस्याको रूपमा नलिएर चुनौतीको रूपमा लिने, रचनात्मक तरिकाबाट सोच्ने र नेतृत्व गर्ने सिपको विकास गराउँदछ।
अभिभावकज्यूहरू, तपाईँलाई आजको कुराकानी पक्कै पनि लाभदायक लाग्यो होला। आगामी हप्तामा बालबालिकाहरूमा विकास मानसिकता या सोच्ने शैली कसरी विकास गर्ने भन्ने बारेमा हामी छलफल गर्नेछौँ।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा रेडियो बाल सिकाई @rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।